गाउँ बस्तीको दुःख बुझ्न घर आँगनमा आको यो हो हाम्रै राप्ती एफएम सल्यान खलङ्गाको
गाउँ बस्तीको समावेशी आवाज यो हो रेडियो राप्ती एफएम 104.8 मेगाहर्ज।
नमस्कार तथा शुभ प्रभात। कर्णाली प्रदेशका विभिन्न सामुदायिक रेडियोहरूबाट प्रसारण भइरहेको कर्णाली रविवारमा प्रभा राउत र चाँदनी कठायतको स्वागत छ। जागरण एफएम सुर्खेतले उत्पादन गरेको कर्णाली रविवार एफएम बेडमा 90.8 मेगाहर्जबाट सुर्खेत र आसपास मोबाइल एप्लिकेशन र अनलाइन jagaran.com.np सँगै रेडियो डाँडादरा र रेडियो भेरी गंगाबाट पनि प्रसारण भइरहेको छ। यस्तै दैलेखमा रेडियो ध्रुवतारा, हुम्लामा रेडियो कर्णाली आवाज, मुकुमा रेडियो सौर्योदय, जुम्लामा रेडियो खुला आकाश, कालीकोटमा रेडियो चंखेली, सल्यानमा रेडियो राप्ती, रुकुममा रेडियो चौरजहारी, रेडियो सुस्ने, गेमी त्रिवेणी एफएम र रेडियो उत्तर गंगा, जाजरकोटमा रेडियो जाजरकोट र खलंगा तथा रेडियो डोल्पाबाट पनि प्रसारण भइरहेको छ। कर्णाली रविवार शुरू गरौं मुख्य मुख्य समाचारका शीर्षकहरूबाट। मुगुको सोरुमा झाडा पखलाबाट दुईजनाको मृत्यु, औषधि नहुँदा रोग गाउँ फरि फैलियो। रुकुम पश्चिमको चौरजारी विमानस्थल सञ्चालनमा नआउँदा स्थानीयलाई शास्ति, पहिरो नरोकिँदा कालीकोटमा यातायात सञ्चालनमा कठिनाई। सरकार विरुद्ध लड्न पार्टी कार्यकर्तालाई कांग्रेस सभापति देउवाको निर्देशन, बिमेस्टेक सम्मेलनले नेपालको प्रतिष्ठा बढाएको प्रधानमन्त्रीको दावी। स्थानीय तहले आफै कर्मचारी राख्न नपाउने सामान्य प्रशासन मन्त्री पण्डितको भनाई, आफ्ना माग पूरा गर्न चिकित्सक संघको एक हप्ते अल्टिमेटम। चिनिया राष्ट्रपतिद्वारा अफ्रिकालाई 60 अर्ब डलर सहयोगको घोषणा, अफ्रिकामा प्रभाव बढाउने चिनियाको योजना। र हङकङसँग हारेसँगै नेपालले एसिया कप क्रिकेट खेल्न नपाउने, साफ च्याम्पियनसिपमा पनि पाकिस्तानसँग पराजित।
म तीर्थबहादुर नेपाल, मैले मध्य पश्चिमाञ्चल विश्वविद्यालय शिक्षा शास्त्र संकायबाट स्नातकोत्तर तह पास गरेको हो। म अहिले सिजा बहुमुखी क्याम्पस जुम्लाको क्याम्पस प्रमुख भएको छु। अरू साथीहरू पनि विभिन्न क्षेत्रमा क्रियाशील हुनुहुन्छ। धन्यवाद।
बीएड र एमएडमा भर्ना खुल्यो।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षा शास्त्र केन्द्रीय क्याम्पसमा शैक्षिक वर्ष 2075-76 का लागि बीएड र एमएडमा नयाँ भर्ना खुलेको जानकारी गराइन्छ।
स्नातक तह बीएडमा पढाइ हुने विषयहरू अङ्ग्रेजी, नेपाली, स्वास्थ्य तथा शारीरिक, जनसङ्ख्या, गणित र शैक्षिक योजना तथा व्यवस्थापन।
बीएडको फारम भर्ने मिति यही भदौ 31 गते सम्म, प्रवेश परीक्षा असोज 4 गते बिहान 11 बजे।
स्नातकोत्तर एमएडमा हुने विषयहरू अङ्ग्रेजी, नेपाली, स्वास्थ्य तथा शारीरिक, जनसङ्ख्या, गणित, शैक्षिक योजना तथा व्यवस्थापन र पाठ्यक्रम तथा मूल्याङ्कन।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षा शास्त्र केन्द्रीय क्याम्पस वीरेन्द्र नगर 9 सुर्खेत।
सम्पर्क नम्बरहरू 083-5534-85, 98-85-60-170 र 98-85-53-66।
भर्ना खुल्यो।
शैक्षिक सत्र 2075 लागि चामुण्डा माध्यमिक विद्यालय तथा चामुण्डा प्राविधिक विद्यालय हाडाकोट दैलेखमा 3 वर्षे बाली विज्ञानमा अध्ययन गर्न चाहने छात्र छात्राहरूका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
फारम वितरण यही भदौ 6 गतेदेखि, फारम बुझाउने अन्तिम मिति यही भदौ 20 गतेसम्म।
फारम पाइने र बुझाउने स्थान www.ctevt.org.np बाट डाउनलोड गरी चामुण्डा माध्यमिक विद्यालयमा बुझाउनु पर्नेछ।
प्रवेश परीक्षा यही भदौ 23 गते शनिबार बिहान 7 बजे।
आधारहरू कुनै पनि स्थानबाट फारम भरी सिटिभिटी को प्रवेश परीक्षामा सफल भएका, एसईई को परीक्षामा गणित, अङ्ग्रेजी, विज्ञान मध्ये कुनै एउटा विषयमा न्यूनतम D+ र अन्य 2मा सी ग्रेड आएको हुनुपर्नेछ। एसएलसी परीक्षा दिएको भए सबै विषयमा 45% भन्दा माथि ल्याएको हुनुपर्नेछ र सिटिभिटीबाट पिजेटीए पास गरेकाहरूले कम्तीमा 68.33% ल्याएको हुनुपर्नेछ।
सम्पर्कका लागि
प्रधानाध्यापक जयप्रसाद तिमिल सिन्हा, चामुण्डा माध्यमिक विद्यालय तथा चामुण्डा प्राविधिक विद्यालय हाडाकोट चामुण्डा बिन्द्रासैनी नगरपालिका 3 दैलेख, फोन नम्बर 98-44-86-28-72।
कर्णाली रविवार अब विस्तारमा। मुगुको सोरु गाउँपालिका छ पुरुमुरु गाउँमा फैलिएको झाडा पखालाले दुईजनाको मृत्यु भएको छ। झाडा पखालाले मृत्यु हुनेमा पुरुमुल गाउँपालिकाका 50 वर्षीय म्याजा मल्ल र 52 वर्षीय लाल सरा शाही रहनु भएको छ। स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरूमा पर्याप्त मात्रामा औषधि नभएका कारण पुरै गाउँमा झाडा पखाला फैलिएको स्थानीयवासीले बताएका छन्। स्थानीय स्वास्थ्य कर्मी मञ्जन शाहीका अनुसार सदरमुकाम गमगढीबाट दुई दिन टाढा रहेको कुरुमुरुका कोलोरा नामक झाडा पखाला रोगको संक्रमण देखिएको जनाइएको छ। मुगुमा झाडा पखाला दुईजनाको मृत्यु शीर्षकमा मालिका पोस्ट दैनिकले समाचार प्रकाशित गरेको छ। हुम्लामा हिजोदेखि लिमी पर्यटन महोत्सव सुरु भएको छ। मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले महोत्सवको उद्घाटन गर्नुभएको हो। उद्घाटन समारोहमा मुख्यमन्त्री शाही सहित सामाजिक विकास मन्त्री दल राहुल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा पनि त्यहाँ पुग्नु भएको थियो। नामका गाउँपालिका वडा नम्बर 6 को लिमी भ्यालीमा सुरु भएको महोत्सव आजसम्म सञ्चालन हुनेछ। यो भ्याली नेपालकै आकर्षण केन्द्रको रूपमा रहेको छ। पर्यटकलाई आकर्षित गर्नका लागि महोत्सव आयोजना गरिएको हो। यसैबीच मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले हिजो नै हुम्लाको जिल्ला अस्पताल, जिल्ला आयुर्वेद र डिभिजन वन कार्यालयको उद्घाटन पनि गर्नुभएको छ। रुकुम पश्चिमको चहोरजारी विमानस्थल विगत 15 महिनादेखि बन्द भएको छ। विमानस्थल बन्द हुँदा जाजरकोट, सल्यान र रुकुम पश्चिम लगायत त्यस क्षेत्रका नागरिक हवाई सेवाबाट वञ्चित भएका छन्। गत वर्षको जेठ महिनादेखि यो विमानस्थल बन्द रहँदा सबैभन्दा बढी बिरामी मर्कामा परेका छन्। नजिकैको विमानस्थलमा हवाई सेवा सञ्चालन हुन नसक्दा सिसम मिसन अस्पताल चहोरजारीबाट पठाइएका बिरामीलाई शास्ति हुने गरेको स्थानीय गोपाल रेग्मीले बताउनु भएको छ। विमानस्थल नियमित सञ्चालन गर्न नागरिक उड्डयन प्राधिकरणसँग नियमित पहल र समन्वय गरिरहेको रुकुम पश्चिमका प्रदेशसभा सांसद गोपाल शर्माले बताउनु भएको छ। कर्णाली राजमार्गको कालीकोट खण्ड अन्तर्गत सुनार खोलाको पहिरो नरोकिदा यात्रा गर्न कठिनाई भएको छ। निरन्तर वर्षाका कारण पहिरो नरोकिदा सवारी साधन बाटोमै रोकिन थालेको समाचार रेडियो चङ्खेली कालीकोटले पठाएको छ। पहिरो पछ्याए पनि फेरि पहिरो आउनाले छोटो तथा लामो दूरीका सवारी साधन बाटोमै रोकिने गरेका छन्। प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले कर्णाली राजमार्गको विभिन्न ठाउँमा बिग्रिएको सडक तत्काल मर्मत गर्न डिभिजन सडक कार्यालय जुम्लालाई निर्देशन दिइएको बताउनुभयो। दैलेखमा उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले सञ्चालन गरी सम्पन्न गरेका 83 उपआयोजनाहरू स्थानीय तहलाई हस्तान्तरण गरेको छ। हिजो दैलेख सदरमुकाममा भएको आयोजना सम्पन्न गोष्ठीमा कृषक समूह, सहकारी संस्था र निजी सेवा प्रदायकले सञ्चालन गरी सम्पन्न गरेका उपआयोजनाहरू स्थानीय तहलाई हस्तान्तरण गरिएको हो। आयोजना प्रमुख राजेन्द्र प्रसाद भारीले दैलेखका 10 स्थानीय तहलाई विस्तृत विवरण सहित 83 उपआयोजनाहरू हस्तान्तरण गर्नुभयो। कर्णाली रविवारमा अब महिला सरोकार। धार्मिक अन्धविश्वासका कारण अहिले पनि छाउपडीको कुप्रथा कायमै छ। महिनावारीको समयमा महिला तथा किशोरीहरूलाई छाउगोठमा राख्ने प्रचलनका कारण उनीहरूको ज्यान नै जोखिममा परिरहेको छ। छाउपडी अन्त्यका लागि भन्दै सरकारले पहिलो पटक कैद सजायको व्यवस्था गरेको छ। भदौ 1 लागू भएको मुलुकी संहितामा पनि यसबारेमा स्पष्ट उल्लेख गरिएको छ। यसै विषयमा हामीले अधिवक्ता गीता कोइरालासँग कुराकानी गरेका छौँ। उहाँलाई सबैभन्दा पहिला हामीले नयाँ मुलुकी ऐनी संहितामा छाउपडी विरुद्ध कस्तो व्यवस्था छ भनेर सोधेका छौँ।
यो मुलुकी अपराध संहिता 2074 परिच्छेद 10 दफा 168 उपदफा 3 महिलाको रजस्वला वा सुत्केरी अवस्थामा छाउपडी, छुवाछुत वा अमानीय व्यवहार गर्न वा गराउन हुँदैन भनेर व्यवस्था गरेको अवस्था छ। महिलाहरूको महिना महिनामा आफ्नो शरीरमा भएको बेकार चिजहरू जाने प्रक्रिया नै छाउपडी प्रक्रिया हो। यदि कसैले त्यति भन्दा भन्दै पनि गर्छ भने त्यसलाई सजायको व्यवस्था पनि गराएको छ, कैदको व्यवस्था पनि गरेको छ र त्यसको सँगै त्यो पीडितलाई परेको मर्का छ त्यसका लागि उचित क्षतिपूर्ति समेत दिनुपर्छ भनेर हाम्रो यो मुलुकी अपराध संहिताले व्यवस्था गरेको अवस्था छ।
के गरेको खण्डमा छाउपडी विरुद्धको कसुर गरिएको ठहरिन्छ त?
यो सुत्केरी महिनावारी हुँदा यो हुने, यसबाट पिरो लिने अथवा योबाट संलग्न हुने भनेकै महिला नै हो। अनि महिलाहरू सुत्केरी छोरी हुँदा महिनावारी हुँदा अघि पछिको जस्तै ससम्मान घरमा बस्न नपाउने, अघि पछिको जस्तै खान नपाउने र घरबाट टाढा राखिनु पर्ने, जसले जस्तो दियो त्यस्तै खानु पर्ने, हो त्यस्तो प्रक्रियालाई नै हामीले चाहिँ त्यो छाउपरी पर्था भनेर बुझ्न सक्छौँ।
अब यसमा पहिलेको ऐनमा सजायको व्यवस्था के थियो र अहिलेको जुन नयाँ ऐन छ यसमा चाहिँ के व्यवस्था छ?
त्यो पहिलाको ऐन यदि कसैले महिनावारी र छाउपरीलाई यसरी छुवाछुत बराबरको अन्याय गर्छ भने उसलाई कारवाही गरिनुपर्छ भन्ने व्यवस्था गरेको थियो र अहिलेको अवस्थामा चाहिँ निकै कडा खालको सजायको व्यवस्था गरेका छ र यदि कसैले गर्छ भने अब चाहिँ यो 3 महिनासम्म कैद, 3,000 रुपियाँसम्म जरिवाना अथवा दुइटै सजाय हुन सक्छ भनेको छ। सँगै उचित क्षतिपूर्ति पनि दिन सकिन्छ भनेर एकदमै यो महिलाहरूको लागि महिलाको पक्षमा एकदमै राम्रो र जसले अन्याय गर्छ, जसले छाउपडी प्रथालाई अझै पनि अवलम्बन गर्छ त्यसलाई चाहिँ सजाय गरिनुपर्छ भनेर जुन यो व्यवस्था गरेको छ असाध्यै राम्रो गरेको छ भन्ने मलाई लाग्छ।
अब यो कतिपय ठाउँमा चाहिँ सुत्केरीलाई पनि छाउ गोठमा राख्ने चलन छ होइन, यसलाई चाहिँ कसुर ठहरिन्छ या ठहरिँदैन?
अब यो ऐनले नै छाउगोठमा सुत्केरीलाई पनि राखिसकेपछि त्यो कसुर हो भनेर बोलिसकेको अवस्था छ। तर अब त्यो कसुर ठहरिन्छ भनेर बोलेर मात्रै कसुर ठहरिन्न, जब त्यो जो पीडित नै आफै पिरोलिरहेछ, यो छाउगोठमै बस्न परेछ सुत्केरी भएको अवस्थामा, त्यस्तो जुन पीडित छ त्यो मान्छे नै सम्बन्धित निकायमा जानुपर्छ।
यो छाउपट्टी भनेको जुन परिवारका सदस्यले नै छाउगोठमा चाहिँ राख्ने चलन छ होइन, यसरी परिवारका सदस्यले नै अब छाउगोठमा राखिसकेपछि परिवारका सदस्य विरुद्ध नै उजुरी दर्ता गर्ने सम्भावना रहला त?
अब त्यसको लागि त पहिला त हाम्रो सबै दिदी बहिनीहरूले एकदमै बुझ्नु पर्यो। अब यो कानुन त नबुझी नहुने कुरा हो र पनि कानुन सबैले बुझ्दैनन्। अब उहाँहरू पहिला त सचेत हुनु पर्यो, त्यो सचेत चाहिँ राज्यले नै बनाउनु पर्यो सबैलाई। यसरी यो सुत्केरी हुँदा छाउ हुँदा आवश्यक सुरक्षा आवश्यक स्याहार सुसार नगरिकन गोठमा बस्ने अलग बस्ने कुरा राम्रो होइन भनेर बुझाउनु पर्यो र हामी सबै विभिन्न तह तबकामा रहेका मान्छेहरूले पनि बुझाउनु पर्यो। जो पीडित छ उनै आइसक्यो मलाई चाहिँ अन्याय भाव भनेर आइसक्यो भने अरू हामी जस्तै अथवा जो सचेत वर्ग छ त्यसले पनि उसलाई चाहिँ आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ भन्ने मलाई लाग्छ।
अन्यायमा परेको व्यक्तिले सम्बन्धित निकायमा कहिलेसम्म गयो भने चाहिँ उसले चाहिँ न्याय पाउन सक्छ त?
त्यही मुलुकी अपराध संहिता 2074 परिच्छेद 10(170)मा के भनेको छ भने त्यो जसलाई आफूलाई सुत्केरी र महिनावारी भएको कारणले फरक व्यवहार भयो, विभेद भयो, आफू अन्यायमा परे भनेर उसलाई थाहा हुन्छ नि, त्यो भय गरेको मितिले चाहिँ 6 महिनाभित्र ऊ जान सक्छ सम्बन्धित निकाय।
उहाँ हुनुहुन्थ्यो अधिवक्ता गीता कोइराला, जागरण नेटवर्कसँग कुराकानी गर्दै। अब बाँकी प्रसङ्गहरू। पश्चिम चहरजारी नगरपालिकामा शिक्षकहरू 15 दिन विद्यालय अनुपस्थित भएमा जागिर चट हुने भएको छ। संघीय शिक्षा ऐन 2074 र भदौ 7 गतेको नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार यस्तो व्यवस्था गर्न लागि हो। यो व्यवस्था कार्यान्वयनमा आएसँगै शिक्षकहरू विद्यालयमा अनियमित उपस्थित हुने परिपाटीको अन्त्य हुने विश्वास लिएको छ। नगर प्रमुख विशाल शर्माका अनुसार कुनै पनि शिक्षक बिना जानकारी 15 दिनसम्म विद्यालयमा हाजिर भएन भने त्यस्तो शिक्षकलाई जागिरबाट निष्कासन गरिनेछ। डोल्पाको सदरमुकाम दुनै अन्धकारमय भएको छ। जैरीगरा पावर हाउसबाट उत्पादन हुने विद्युतको नहर पहिरोले भत्काएपछि विद्युत अवरुद्ध हुँदा सदरमुकाम दुनै अन्धकार भएको हो। भारी वर्षाका कारण पहिरो खसेपछि आएका ठूला ठूला ढुङ्गाले विद्युतको 12 मिटर नहर पुरै भत्काएको छ। कुल 200 किलोवाट क्षमताको जैरीगार पावर हाउसबाट हाल जम्मा 40 किलोवाट विद्युत मात्र उत्पादन हुने गरेको छ। निरन्तर परेको वर्षाका कारण पहिरो खसेपछि नहर भत्किँदा 1,300 सेवाग्राही अन्धकारमा बस्न बाध्य भएका छन्। सुर्खेतको लेखबेसी नगरपालिका स्थित लेखफर्समा प्रतीक्षालय स्थापना गरिएको छ। स्थानीय युवाहरूले 1,70,000 लागतमा उक्त प्रतीक्षालय स्थापना गरेका हुन्। नगरपालिकाका नगर प्रमुख गगन सिंह सुनारले प्रतीक्षालयको हिजो उद्घाटन गर्नुभएको हो। समाज सुधार युवा समूहको पहलमा प्रतीक्षालय स्थापना गरिएको सदस्य भरत खड्काले जानकारी दिनुभएको छ। कर्णाली रविबारमा अब पालो भएको छ जनताको आवाजको। जातीय छुवाछुत कानूनी रूपमा अपराध हो। जातकै आधारमा गरिने विभेद सामाजिक रूपमा अहिले पनि कायमै छ। छुवाछुतकै कारण समाजमा मानव बीच नै भावनात्मक सम्बन्धका खाडलहरू गहिरिँदै गएका छन्। समाजमा अहिले पनि कथित ठूलो जात र सानो जातका नाममा पानी समेत नचल्ने अवस्था विद्यमान छ। यस्तो अवस्थामा छुवाछुत
अन्त्यका लागि धेरै कानून पनि बनेका छन्। यसै सन्दर्भमा सहकर्मी नन्द कठायतले जातीय छुवाछुत अन्त्यका लागि के गर्नु पर्ला भनेर सोध्नु भएको छ। सुनौ जनताको आवाज जस्ताको त्यस्तै।
मेरो नाम भीम प्रसाद सुवेदी, विभिन्न बत्तीर सबै मान्छे सम्पन्न हुन्नन्। त्यो मान्छे विभेद गर्ने कारण यो तल्लो जात हो, यो माथिल्लो जात भन्नुको अर्थ नै त्यही हो। सब समान बराबरको भयो भने म समानको छ भन्ने आशा हुन्छ मान्छे, त्यो अनुसार विभेद हुन्न। अहिले गरिबी व्यक्त गरिबी पनि छ, गरिबी छ र सबभन्दा गरिबीको कारणले गर्दा समान छैन। शिक्षित अभिभावक कम छ कि कोही पढ लेखेको धेरै छ भने कोही एकदम कम छ, त्यसले गर्दाखेरि सुवाछेदको यो मान्छे सानो हो यो मान्छे ठुलो भन्ने त्यसरी भावी। यसले नै यत्रो कानुन ल्याइसकेका छ, अब सबै मान्छेले बुझ्नुपर्ने हो। कानुनले संविधानमा लेखिसक्यो कि अब सुवाछेदको अन्त्य गर्नुपर्छ भन्ने समाजमा चेतना दिन जरुरी छ।
मेरो नाम राधिका साई, विधवा शाह। ठाउँ ठाउँमा गएर भनौँ जनचेतना सम्बन्धी तालिमहरू दिलाउने, टोल टोलमा समूह सुधार जस्तो बनाएर सचेतनामूलक कार्यक्रमहरूको जागरण सम्बन्धी अभियान चलाउने, सबै मिलेर अबदेखि छुवाछुतलाई अन्त्य गर्नुपर्छ भन्ने, समान व्यवहार हुने खालको क्रियाकलापहरू गर्ने, सडक नाटकहरू गरेपछि हामीले भनौँ यो अन्त्य गर्न सक्छौँ।
सर्वजित ओली, भेरी गङ्गा 5 पर्छ। सबभन्दा यो अशिक्षाको कारण हो। अब शिक्षा भयो भने त्यस्तो चाहिँ हुँदैन, अब शिक्षा हुनुपर्छ। सबभन्दा पहिलो प्राथमिक र दोस्रो प्राथमिक भनेको अब यो घरेलुको कारणले नै हो। त्यसपछि लिएर गाउँ गाउँमा टोल टोलमा गएर जनचेतना चाहिँ फैलाउनु पर्छ भन्ने लाग्छ।
इन्दिरा खत्री, बिना पादुई। जातीय छुवाछुत अन्त्य हुनको लागि समाज एकजुट हुनु पर्यो। गाउँ मात्र मिलेर भएन, जिल्ला मिल्नु पर्यो, केन्द्र मिल्नु पर्यो। धेर जस्तो गरिबीको कारणले तल्लो जातलाई बोक्सीको आरोप पनि लाउँछन्, अशिक्षितको कारणले पनि हो। गाउँ टोलमा गएर सचेतनामूलक कार्यक्रमहरू सचेतना गराएर त्यो छुवाछुत गर्नुहुन्न, यसको अन्त्य गर्नुपर्छ भनेर सबैलाई सचेतना फैलाउनु पर्यो।
मेरो नाम विष्णु बहादुर विष्ट, भेरीगङ्गा 5 सिरेनी सुर्खेत। जातीय छुवाछुत अन्त्य गर्नको लागि त्यहाँ गएर जस्तै तालिमहरू कुनै अब कार्यक्रमहरू राखेर जनचेतना जगाउनु पर्छ कि भन्ने मलाई लाग्छ।
जात छुवाछुत यसलाई अन्त गर्नलाई शिक्षा, रोजगार, स्वास्थ्य, अन्धविश्वास हट्नु पर्यो, शिक्षाको चेतना जाग्नु पर्यो सबैमा। सबै एउटै जाति हो, त्यो भयो भने अन्त्य हुन्छ।
कर्णाली रविवारमा स्थानीय सरकारसँगै अन्य प्रसङ्ग पनि बाँकी नै छन्। त्योभन्दा पहिला पालो भएको छ यो छोटो विश्रामको। मानविकी र सामाजिक शास्त्र केन्द्रीय क्याम्पसमा भर्ना खुल्यो।
मध्य पश्चिमाञ्चल विश्वविद्यालय मानविकी र सामाजिक शास्त्र केन्द्रीय क्याम्पस अन्तर्गत स्नातक तहमा विभिन्न विषय अध्ययन गर्न नयाँ शैक्षिक वर्षका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँछौ।
भर्ना खुलेका विषयहरू:
सोसियोलोजी, इङ्ग्लिस, जर्नलिजम एन्ड मास कम्युनिकेसन, म्याथमेटिक्स, इन्टरनेसनल रिलेसन एन्ड डिप्लोमेसी, रुरल डेभलपमेन्ट, डेभलपमेन्ट इकोनोमिक्स एन्ड सोसियल वर्क।
प्रवेश परीक्षा 2075 असोज 4 गते बिहान 8 बजे केन्द्रीय क्याम्पस सुर्खेत। प्रवेश परीक्षाको नतिजा प्रकाशन 2075 असोज 7 गते, कक्षा सञ्चालन 2075 असोज 15 गतेदेखि।
थप जानकारीका लागि मध्य पश्चिमाञ्चल विश्वविद्यालय मानविकी र सामाजिक शास्त्र केन्द्रीय क्याम्पस, वीरेन्द्रनगर 8 सुर्खेत। सम्पर्क नम्बर 083-5502-28, 5502-28। वेबसाइट www.mwu.edu.np। सहारा क्याम्पस,
सहारा क्याम्पस, सहारा क्याम्पसमा अब कर्णाली प्रदेशकै नयाँ विषय,
शैक्षिक वर्ष 2074-75 कर्णाली प्रदेशकै प्रथम हुन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सहारा क्याम्पसमा बिल्कुलै नयाँ विषय ब्याचुलर इन कम्प्युटर एप्लिकेसन BCA, ब्याचुलर इन इन्फर्मेसन म्यानेजमेन्ट BIM र ब्याचुलर अफ बिजनेस स्टडी BBS नयाँ भर्ना खुलेको जानकारी गराउँछौ। सहारा क्याम्पस, वीरेन्द्रनगर, कालिम्चोक, सुखेत। सम्पर्क नम्बर 083-5501-18, 98-510-13-738। इमेल campussahara@gmail.com, info@saharacampus.edu.np। वेबसाइट www.saharacampus.edu.np।
विश्रामपछि कर्णाली रविवारमा पुनः स्वागत छ। यतिन्जेल हामीले प्रस्तुत गर्यौं। मुगुको सोरुमा झाडा पखलाबाट 2 जनाको मृत्यु, औषधि नहुँदा गाउँभरि फैलियो। रुकुम पश्चिमको चौरजारी विमानस्थल सञ्चालनमा नआउँदा स्थानीयलाई सास्तै, पहिरो नरोकिँदा कालीकोटमा यातायात सञ्चालनमा कठिनाई।
अब बाँकी प्रसंग प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार विरुद्ध लड्न पार्टीका कार्यकर्तालाई निर्देशन दिनुभएको छ। सभापति देउवाले सरकारले प्रहरी सेना न्यायालय सहित कर्मचारी तन्त्रलाई पार्टीकरण गर्ने षड्यन्त्र गरिरहेको आरोप लगाउँदै त्यस विरुद्ध लड्न पार्टीका नेता र कार्यकर्तालाई संगठित हुन निर्देशन दिनुभएको हो। पार्टी निकट कर्मचारीको संगठन नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा हिजो काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै देउवाले यस्तो निर्देशन दिनुभएको हो। कर्मचारी तन्त्रलाई पार्टीकरण गर्ने सरकारको योजना सफल हुन नदिन सचेत हुनुपर्ने आवश्यकता पनि उहाँले औल्याउनुभयो।
प्रधानमन्त्री केपी ओलीले बिमस्टेकको चौथो शिखर सम्मेलनको सफलताले अन्तर्राष्ट्रिय रूपमा नेपालको प्रतिष्ठा र क्षमता बढाएको दावी गर्नुभएको छ। हिजो प्रतिनिधि सभाको बैठकमा बिमस्टेक सम्मेलनबारे जानकारी दिँदै उहाँले शिखर सम्मेलनबाट मुलुकको प्रतिष्ठा, विश्वसनीयता र क्षमता पुष्टि गरेको बताउनुभयो। सीमित स्रोत र साधनका बीच छोटो समयमा गरिएको सम्मेलनले अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा बढाएको भन्दै प्रधानमन्त्री ओलीले त्यसबाट कूटनीतिक कुशलता पनि देखिएको जिकिर गर्नुभयो।
सरकारले स्थानीय तहलाई आफै कर्मचारी राख्न दिन नसकिने स्पष्ट पारेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले स्थानीय तहलाई आफै कर्मचारी राख्न दिन नसकिने प्रस्ट्याउनु भएको हो। सबै स्थानीय तहमा एउटै मापदण्डको कर्मचारी परिचालन गर्नुपर्ने भएकाले पनि स्थानीय तहलाई नै कर्मचारी राख्न दिन सकिने व्यवस्था नरहेको मन्त्री पण्डितको भनाइ छ।
नेपाल चिकित्सक संघले एक हप्ताभित्र मुलुकी अपराध संहिता ऐन संशोधन प्रक्रिया अघि बढाउन सरकारलाई अल्टिमेटम दिएको छ। संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले आफूहरूसँग भएको सहमति अनुसार एक हप्ताभित्र मुलुकी अपराध संहिता ऐन संशोधन प्रक्रिया अघि बढाउन सरकारलाई अल्टिमेटम दिनुभएको हो। उहाँले आगामी सोमबारभित्र त्यो ऐनको संशोधन प्रक्रिया अघि नबढाए सरकार विरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने पनि स्पष्ट पार्नुभयो।
कर्णाली रविबारमा अब पालो भएको छ स्थानीय सरकारको। स्थानीय सरकार अन्तर्गत हामीले सल्यानको दारमा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीसँग कुराकानी गरेका छौँ। सहकर्मी मुना हमालले सबैभन्दा पहिला नीति तथा कार्यक्रममा कस्ता योजनालाई प्राथमिकतामा राख्नु भएको छ भनेर सोध्नु भएको छ।
कृषि र पशुपालनका कार्यक्रमलाई सबै प्राथमिकतामा राखेका छन्। सडक, बिजुली र खाने पानी पनि पूर्वाधारको क्षेत्रमा प्राथमिकता छन्।
अब तपाईँको गाउँपालिकामा सामाजिक कार्यका लागि कस्ता खालका कार्यक्रमहरू तय गर्नु भएको छ?
यसको लागि हामीले पहिलो कुरा यो गाउँपालिकाको बाल विवाह अनि ठुलो समस्या जटिल समस्याको रूपमा छ, यसलाई हटाउनका लागि हामीले बाल विवाह न्यूनीकरण सम्बन्धी विशेष कार्यक्रम तय गरेका छौँ। त्यसपछि साना साना बाल बालिकाहरूको रक्षा समय परीक्षण कार्यक्रम भर्खरै सम्पन्न भएको पहिलो चरणको महिला हिंसा, त्यसपछि गएर यो छुवाछुत गाउँ बनाउनका लागि हामीले प्रोजेक्ट विमोचन गरेका छौँ। लक्षित कार्यक्रम अन्तर्गत हामीले सामाजिक विशेष कार्यक्रम, जनजाति विशेष कार्यक्रम, युवा लक्षित कार्यक्रमहरू, ज्येष्ठ नागरिकहरूलाई सम्मान लगायतका कार्यक्रमहरू, बालबालिकाहरूको लागि अधिकार सुरक्षा, उनीहरूको विकासमा सहभागिता आदि सबै कार्यक्रमहरूमा हामीले पर्याप्त बजेट व्यवस्था गरेर
विशेष गरेर तपाईँको गाउँपालिकामा भौतिक विकासका महत्त्वपूर्ण योजनाका रूपमा कुन कुन आयोजनाहरू छन्?
हामीले त्यसको लागि पहिलो कुरा धार्मिक गाउँपालिका केन्द्रलाई जोड्ने नौबारे सार्दा सडकको लागि 1 करोड बजेट विनियोजन गरेका छौँ ठुलो योजनामा। त्यसै गरी हामीले करिब 3 करोड बराबरका खानेपानी योजनाहरू छनौट गरेका छौँ। ती मध्ये केही प्रविधिमा आधारित छन् र धेरै जसो हाम्रो जनसहभागितामा आधारित कार्यक्रमहरू, खानेपानीका कार्यक्रमहरू छन्। त्यसै गरी गाउँपालिकाको अलि ठुलो कार्यक्रम भनेको हामीले कृषि र पशु सेवा क्षेत्रमा 17% फर्म बनाउने, डेमो बनाउने भनेर बजेटको व्यवस्था गरेको।
अब केन्द्र सरकारको अनुदानबाट बजेट ल्याउनु भएको छ, गाउँपालिकाको आफ्नै आन्तरिक स्रोतलाई कसरी व्यवस्थापन गर्नु?
यो वर्ष हाम्रो 17.5 लाख उठेको थियो, यो वर्ष हामीले 16 लाखलाई बढाएर 26 लाख बनाएका छौँ र यो लक्ष्य हामी भन्दा बढी उठाउँछौँ भन्ने हाम्रो अहिले प्राथमिक अनुमान छ।
अब बजेट ल्याउनु भयो, यसलाई खर्च गर्नका लागि कस्ता खालका रणनीतिहरू अप्नाउनु?
हामीले यसलाई खर्च गर्नका लागि अलिक ठुला योजनाहरू केन्द्र सिस्टममा नै जान्छ र बाँकी योजनाहरू हामीले कृषि र पशुपालन लगायतका जो आर्थिक क्रियाकलापसँग, आर्थिक विकास क्रियाकलापसँग जोडिएका छन् तिनी जनताका समूह सहकारी मार्फत हामी परिचालन गर्छौँ। जनसहभागितालाई, जनपरिचालन, स्थानीय साधन परिचालनलाई मुख्य जोड दिन्छौँ। त्यसका अतिरिक्त प्रविधि र त्यसपछि गएर यहाँको जो अहिलेको उच्च प्रविधि छ त्यसलाई प्रयोग गर्ने कुरालाई पनि हामी अधिकतम प्रयोगमा ल्याउँछौँ।
उहाँ हुनुहुन्थ्यो सल्यानको दार्वा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसी जागरण नेटवर्कसँग कुराकानी गर्दै। अब विदेशको समाचार। चीनका राष्ट्रपति सी जिनपिङले अफ्रिकालाई उद्धार गर्ने प्याकेजका रूपमा 60 अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहयोग दिने घोषणा गर्नुभएको छ। राष्ट्रपति सीले उक्त आर्थिक प्याकेजको घोषणा विभिन्न 53 अफ्रिकी राष्ट्रहरूको सहभागिता रहेको चीन अफ्रिका सहकार्य शिखर सम्मेलनको मञ्चबाट घोषणा गर्नुभएको हो। यसलाई चीनले आफ्नो प्रभाव अफ्रिकी मुलुकहरूमा विस्तार गर्ने प्रयासका रूपमा हेरिएको छ। राष्ट्रपति सीले अफ्रिकामा उक्त प्याकेज बाहेक अन्य क्षेत्रमा पनि सहयोग गर्ने घोषणा गरेको सीएनएनले जनाएको छ। कर्णाली रविबारमा अब खेल समाचार। नेपाल एसिया कप क्रिकेट खेल्नबाट वञ्चित भएको छ। मलेसियामा जारी एसिया कप क्रिकेट छनौटको लागि 5 खेलमा हिजो हङकङसँग 3 विकेटले पराजित भएसँगै नेपालको एसिया कप खेल्ने सम्भावना सकिएको हो। नेपालले प्रस्तुत गरेको 96 रनको सामान्य लक्ष्य हङकङले 33 ओभरमा 7 विकेट गुमाएर भेट्टायो। अब एसिया कप छनौटको उपाधिका लागि हङकङ र युएई भिड्ने भएका छन्। र साफ च्याम्पियनसिपमा नेपालले खराब शुरूआत गरेको छ। आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग 2-1 पराजित भएको हो। हिजो खेलको 34 मिनटमा पेनाल्टी मार्फत गोल खाएर पछि परेको नेपालले 82 मिनटमा गोल गरेर बराबरी गरेको थियो। तर खेलको अन्तिम मिनटमा गोल खाएपछि नेपाल पराजित भएको हो। कर्णाली रविबारको समय सकियो। बिदाउनु अघि मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक। मुगुको सोरुमा झाडा पखलाबाट 2 जनाको मृत्यु, औषधि नहुँदा रोग गाउँभरि फैलियो। रुकुम पश्चिमको चहोरजारी विमानस्थल सञ्चालनमा नआउँदा स्थानीयलाई शास्ति, पहिरो नरोकिँदा कालीकोटमा यातायात सञ्चालनमा कठिनाई। सरकार विरुद्ध लड्न पार्टी कार्यकर्तालाई कंग्रेस सभापति देउबाको निर्देशन, बिम्स्टेक सम्मेलनले नेपालको प्रतिष्ठा बढाएको प्रधानमन्त्रीको दावी। स्थानीय तहले आफै कर्मचारी राख्न नपाउने सामान्य प्रशासन मन्त्री पण्डितको भनाई, आफ्ना माग पूरा गर्न चिकित्सक संघको 1 हप्ते अल्टिमेटम। चिनिया राष्ट्रपतिद्वारा अफ्रिकालाई 60 अर्ब डलर सहयोगको घोषणा, अफ्रिकामा प्रभाव बढाउने चीनको योजना। र हङकङसँग हारेसँगै नेपालले एसिया कप क्रिकेट खेल्न नपाउने, साफ च्याम्पियनसिपमा पनि पाकिस्तानसँग पराजित। हवस् त, सबै रेडियो स्टेशनका साथीहरूलाई धन्यवाद।